Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz.
मङ्सिर 10 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फको मतपत्रको नमुना सार्वजनिक मनाङ र मुस्ताङको मतपत्रमा जम्मा दुईवटा मात्र चुनाव चिन्ह।
मतदाता शिक्षा प्रभावकारी हुनेमा शङ्का रहेको प्रमुख निर्वाचन आयुक्तको भनाई, आचार संहिता विपरीतका गतिविधि रोकथाम गर्न प्रभावकारी काम गर्न आग्रह।
चीनलाई उत्तर कोरियाली समस्या समाधान गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, क्युबाका विषयमा अमेरिकी नागरिकलाई नयाँ प्रतिबन्ध।
र आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलो राउत र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। निर्वाचन आयोगले मङ्सिर 10 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फको मतपत्रको नमुना सार्वजनिक गरेको छ। पहिलो चरणको चुनाव हुने 32 जिल्लाका मतपत्रको नमुना आयोगले आफ्नो वेबसाइटमा राखेको हो। आयोगले यसपटक मतपत्र निकै छोटो र छरितो बनाएको छ। सम्बन्धित निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेद्वारको मात्र चुनाव चिन्ह समेटेर आयोगले मतपत्र तयार पारेको हो। दलहरूले तालमेल गरेर उम्मेद्वार पठाएपछि मतपत्र झनै छोटो भएको हो। मनाङ र मुस्ताङको मतपत्रमा जम्मा दुईवटा मात्र चुनाव चिन्ह रहेका छन्।
प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले मतदाता शिक्षा प्रभावकारी हुनेमा शङ्का गर्नुभएको छ। मङ्सिर 10 गते हुने पहिलो चरणको निर्वाचनका लागि अझैसम्म मतदाता शिक्षा सुरु नभएको र समय निकै कम रहेकाले मतदाता शिक्षा प्रभावकारी बनाउनु चुनौती रहेको बताउनुभयो। पहिलो चरणमा निर्वाचन हुने 32 जिल्लामा निर्वाचन सामग्री पुगिसके पनि मतदान केन्द्रमा पुर्याउन ठूलो चुनौती रहेको उहाँको भनाइ छ। उहाँले मतदानपछि मतपेटिका सुरक्षित रूपमा निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउनका लागि पनि ठूलो चुनौती रहेको बताउनु भएको छ। आयोगद्वारा आयोजित निर्वाचन आचार संहिता सम्बन्धमा मुख्य सचिव तथा सचिवहरूसँगको छलफलमा आचार संहिता विपरीतका गतिविधि रोकथाम गर्न प्रभावकारी काम गर्न पनि आग्रह गर्नुभएको छ।
नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री इधराम थानीले जनताको प्रत्यक्ष सरोकारमा रहेको योजना विकास नै कङ्ग्रेसको चुनावी एजेन्डा भएको बताउनु भएको छ। वीरेन्द्रनगर एक ढोडेखालीमा आयोजित चुनावी सभामा बोल्दै सुर्खेत क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्यका उम्मेद्वार थानीले कङ्ग्रेसले योजनाबद्ध विकासको खाका तयार गरेको बताउनु भएको छ। उहाँले 6 नम्बर प्रदेशको राजधानीका रूपमा प्रस्तावित सुर्खेतका लागि आवश्यक पानीको व्यवस्थापन गर्न भेरी नदीको पानी लेप्ट गर्ने योजना अघि सारेको र अहिले त्यो योजना कार्यान्वयनको चरणमा रहेको बताउनु भएको छ। पूर्व मन्त्री शिवराज जोशीले सरकारी र जनता मिलेर देशमा समृद्धि ल्याउने अभियानमा कङ्ग्रेस सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। नेपाली कङ्ग्रेसका सभापति एवं सुर्खेत क्षेत्र नम्बर 2 प्रदेशसभाका सदस्यका उम्मेद्वार कमल राज रेग्मीले कङ्ग्रेसले गरेका कामलाई मूल्याङ्कन गरी चुनावमा सहयोग गर्न आग्रह गर्नुभएको छ। उहाँले कङ्ग्रेसले गरेको कामलाई जनताको घरदैलमा पुर्याउन नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ। वडा नम्बर 1 सभापति चन्द्रप्रसाद थानीको सभापतित्वमा भएको चुनावी सभामा प्रदेशसभाको समानुपातिक उम्मेद्वार लोकबहादुर विश्वकर्मा, प्रदेशसभाको समानुपातिक उम्मेद्वार पार्वती गिरी, नगर सभापति एवं नगर प्रमुख देवकुमार सुवेदी, पूर्व पार्टी सचिव कालीप्रसाद साक्य, दलित सङ्घका केन्द्रीय महासचिव सञ्जु सिंह विक लगायतले समग्र सुर्खेतको विकासका लागि नेपाली कङ्ग्रेसको विकल्प नभएको दावी गर्नुभएको छ।
यस्तै नेपाली कङ्ग्रेसका नेता एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले संविधान र विकास निर्माणलाई मुख्य एजेन्डा बनाएर चुनावी अभियानमा होमिन कार्यकर्तालाई निर्देशन दिनुभएको छ। 2064 अघि र 2070 कङ्ग्रेस नेतृत्वमा भएका विकास निर्माणका कामका बारेमा जनतालाई जानकारी गराउन आवश्यक रहेको खड्काको भनाइरहेको छ। भेरीगङ्गा नगरपालिकाको छिन्चुमा कार्यकर्तालाई सम्बोधन गर्दै सुर्खेत क्षेत्र नम्बर 1 प्रतिनिधि सभातर्फका उम्मेदवार समेत रहनुभएका खड्काले चुनावमा अरू राजनीतिक दलहरूको कुरा गरेर समय खेर नफाल्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ। पूर्व सह महामन्त्री समेत रहनुभएका खड्काले विकासको सृजना र सृष्टि कङ्ग्रेसले गरेको भन्दै त्यसको निरन्तरताका लागि पनि कङ्ग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभयो। खड्काले जनतालाई दिएको वचन पूरा गरेकाले जनतासँग भोट माग्ने अधिकार काङ्ग्रेससँग रहेको बताउनु भएको छ। उहाँले व्यक्तिगत आग्रह र पूर्वाग्रहलाई थाती राखेर चार तारे झण्डा र रुखलाई सम्झेर चुनावी अभियानमा होमिन पनि निर्देशन दिनुभएको छ। यस्तै सूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्टले नागरिकको भावना अनुसार विकास निर्माणका कामहरूमा नेपाली कङ्ग्रेसले महत्त्वपूर्ण कामहरू गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभा दुई अन्तर्गतको प्रदेशसभा खका उम्मेद्वार समेत रहनुभएका विष्टले 2070 पश्चिम सुर्खेतले विकासमा फड्को मारेको बताउनु भएको छ।
वाम गठबन्धनबाट सुर्खेत क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रहनुभएका नवराज राउतले आफूले चुनाव जिते जनताका अपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र बराहताल गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राउतले आफूले अवसर पाएमा मतदातालाई निराश नपार्ने बताउनु भएको हो। यस्तै भेलाबाट बराहताल गाउँ स्तरीय निर्वाचन परिचालन कार्य योजना निर्माण समेत गरिएको छ। प्रत्येक वडा स्तरीय भेला तथा कार्यक्रम गर्ने युवा महिलालाई प्रचार प्रसारमा परिचालन गर्ने तथा घर दैलो गर्ने लगायतका कार्यक्रम तयार पारिएको हो। भेलामा नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सचिवालय सदस्य घनश्याम पाण्डे, नेता ताराकेशर गौतम, माओवादी केन्द्रका ईश्वर भक्त सुनार, पोमिसर अभिका लगायतले सम्बोधन गर्नुभएको थियो।
आगामी मङ्सिर 21 गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा चुनावको तयारीको क्रममा कैलाली जिल्लामा मतदान स्थलको निरीक्षण गरिएको छ। जिल्लाका मतदान स्थलको अवस्था, सुरक्षा भवन लगायतका अन्य तयारीका बारेमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका मोहनराज आचार्य र तीनवटै सुरक्षा निकायका जिल्ला स्थित प्रमुख सहितको टोलीले निरीक्षण गरेको हो। अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी रिजालले निर्वाचनलाई भयरहित, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गर्न जिल्लाका सबै सुरक्षा निकाय प्रतिबद्ध रहेको बताउनुभयो। निरीक्षणको क्रममा क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनराज आचार्यले विभिन्न स्थलको अवस्था सन्तोषजनक रहेको र केही स्थलमा सामान्य तयारी गर्न बाँकी रहेको भए पनि सबै तयारी तीव्र गतिमा भइरहेको बताउनुभयो। कैलालीमा 460,578 मतदाता रहेका छन् भने 231 मतदान स्थल र 538 मतदान केन्द्र तोकिएको छ।
निर्वाचन नजिकै गर्दा निर्वाचन आयोगले पटक पटक राजनीतिक दल र उम्मेद्वार सहित सरकारवाला सबैलाई इमान्दारीतापूर्वक निर्वाचन आचार संहिता पालना गर्न आग्रह गर्दै आएको छ। आयोगले आचार संहिता उल्लङ्घन गर्ने जोसुकैलाई पनि कारवाही गर्ने बताउँदै आएको छ। यसै सम्बन्धमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटेका केही मतदातालाई राजनीतिक दल र उम्मेद्वारले निर्वाचन आचार संहिताको पालना गरेका छन् त भनी सोधेका छौँ। सुनौ उहाँहरूको विचार आजको जनआवाजमा।
यो निर्वाचन आचार संहिता पालना चाहिँ कम भइरहेछ अहिले। कारण के छ भन्नुहोला भने दलहरू आफै आचार संहिता पनि त्यति गम्भीर छैनन्। आचार संहिता पालना गर्न चाहे गर्न सक्थे होइन, तर उनीहरूले चाहिरहेको छैनन्। किनभनेदेखि आचार संहिता पालना गरेपछि कतिवटा छ गाडीको राखा छ, यतिभन्दा बढी गाडी लान पाइने, यतिभन्दा बढी मोटरसाइकल लान पाइने, यतिभन्दा ठुलो हुल लिएर जान पाइने, यी सबै कुराहरू छन्। त्यो कुरा गर्दाखेरि उनीहरूको चाहिँ सम्मान नदेखिने, दलको भिड नदेखिने, त्यो भावनाले उनीहरूले आचार संहिता पालना गरिरहेको छैन।
राजनीतिक दलहरूले राम्रोसँग गाउँ गाउँमा गएर चाहिँ कसैलाई घुस दिने, कसैलाई पैसा दिने, फोटो दिने प्रवृत्ति आइरहेको छ। यसलाई यस्तो गर्ने व्यक्तिलाई निर्वाचन आयोगले कारवाही गर्नु पर्छ। टोल छर छिमेकमा गएर कस्तो त्यहाँको प्रवृत्ति भइरहेछ भन्ने कुरा जाँचबुझ गरेर, जाँचबुझ गरेको अवस्थामा तिनीहरूलाई राम्रो काम गरेको छ भने ठिक छ, नराम्रो काम गरेको जस्तै पैसा घुस बिस भएको छ भने त्यसलाई कारवाही गर्ने।
मेरो विचारमा कस्तो लाग्छ भने जति पनि निर्वाचन भन्दा अगाडि हुन्छ नि, अगाडि यिनीहरूले अब कसैले पैसा बाँड्ने, कसैले यो दिउँला ओ दिउँला भनेर लोभ लालचनाहरू देखाउने त्यो आफ्नो ठाउँमा छ, तर चुनाव हुँदै गरेको अवस्थामा चाहिँ त्यो गरे छैन। निर्वाचन आचार संहिता त्यस्तो नियमको उल्लङ्घन गरेको जस्तो मलाई लाग्दैन।
आचार संहिता लागू गरिसकेदेखि पनि उनीहरू प्रचार प्रचारमा सरकारी गाडीहरूको दुरुपयोग अथवा सरकारी नियमको उल्लङ्घन गर्दै उनीहरू आफ्नो तरिकाले चुनावी प्रचारमा हिँडिरहेका छन्। उनीहरूलाई आचार संहिता विपरीत रूपमा काम गरेर पनि उनीहरूले कानुनी कारवाही गर्नुपर्छ भन्ने मलाई लाग्छ।
यदि यसै गर्दा गर्दै यदि कसैले रुल एन्ड रेगुलेसनलाई चाहिँ बाहिर रहेर चाहिँ केही काम गर्छ भने चाहिँ उसलाई अभियसली उसलाई चाहिँ कारवाही चाहिँ हुनुपर्छ। जस्तै अब हुन्छ नि त टोल टोल घरमा गएर अब जस्तो प्रचार प्रसारको बेला पनि ढुङ्गा मुढाहरू गर्ने यताउता जस्तो घर घरमा गएर पनि नचाहँदा नचाहँदै पनि धेरै कुराहरू गर्नुपर्ने अथवा तिनीहरूको कुरा सुन्नुपर्ने त्यस्तो कुराहरूले गर्दा पनि अब जुन पोलिटिकल लाइनतिर चाहिँ धेरै एफेक्ट गर्छ।
मैले त देखेको के भन्दा नियम हो के, नियम बनाउनु पर्छ, पालना गर्नुपर्छ, नैतिक पाटो अगाडि आउनु पर्छ। आचार संहिता भनेकै त्यो नियम नभएर जब आचार संहिता भनिन्छ नि त्यो राजनीतिक दलको मर्का बाध्यता उनीहरूको परिवेश आफ्नै छ होइन, कसलाई देखाउन बनाइएको हो मैले पनि बुझ्न गाह्रो भइरहेछ होइन। तर मैले जानेको के भन्दा राजनीतिक दलले एकदम स्वच्छ हृदयले बसेर सोच बनाउनु पर्छ, एक खालको यस्तो माहौल आओस् कि वास्तविक जनताले जसलाई रुचाउँछ रुचाउँछ होइन।
हामीसँग छिमेक सिरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले मङ्सिर 10 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फको मतपत्रको नमुना सार्वजनिक मतदाता शिक्षा प्रभावकारी हुनेमा शङ्का रहेको प्रमुख निर्वाचन आयुक्तको भनाई लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। भारतबाट लुकाएर ल्याएको लागू औषध सहित प्रहरीले बाँकेमा एकजनालाई पक्राउ गरेको छ। जमुना प्रहरीले चेक जाँचका क्रममा राप्ते सुनारी गाउँपालिका दुईका दिलीप रोकायलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले रोकायलाई नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाएको छ। बाँकी प्रहरीले भारतबाट लागू औषध भित्रन नदिन सीमामा चेक जाँचलाई कडाई पारेको समेत दावी गरेको छ।
नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी सुर्खेतले विभिन्न आठ बुँदे माग राख्दै जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहलाई ज्ञापन पत्र बुझाएको छ। गत असोजमान सम्पन्न अखिल क्रान्तिकारीको केन्द्रीय बैठकले गरेको निर्णय अनुसार सुर्खेत कमिटीले जिल्ला शिक्षा अधिकारीको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो। अखिल क्रान्तिकारीले बुझाएको ज्ञापन पत्रमा संविधान अनुसार आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने व्यवस्थालाई कानुन बनाई कार्यान्वयन गर्नुपर्ने, स्थानीय तह तथा प्रदेशका नागरिकलाई मातृभाषामा पठन पाठनको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेको छ। यस्तै सार्वजनिक शिक्षाको स्तर उन्नतिको लागि सार्वजनिक विद्यालयहरूमा पर्याप्त बजेटको व्यवस्था गरी अनुगमन र नियमनको प्रक्रियालाई व्यवस्थित गर्नुपर्ने, संगठन र शिक्षा विभाग बीच भएको सहमति अनुसार 20% छात्रवृत्ति ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ। अनिराशबु क्रान्तिकारी सुर्खेतका अध्यक्ष तथा केन्द्रीय सदस्य महेश जीसीले शिक्षामा भइरहेको निजीकरण र माफियाकरणलाई नियन्त्रण गर्न संस्थागत विद्यालय सञ्चालन निर्देशकका कार्यान्वयन गर्नुका साथै अनुगमन र नियमनको प्रक्रियालाई व्यवस्थित गर्नुपर्ने बताउनु भएको छ।
होमस्टे सञ्चालन तथा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम हिजोदेखि सुर्खेतको वीरेन्द्र बराहताल गाउँपालिकामा सुरु भएको छ। स्टोम फाउन्डेसन र किडाक नेपालको सहयोग तथा बराहताल गाउँपालिका र उद्योग वाणिज्य सङ्घको समन्वयमा सालघारी स्वावलम्बन आमा समूह र सुन्दुवारी स्वावलम्बन आमा समूहको तालिम आयोजना गरेको हो। तालिममा होमस्टे सञ्चालनको सुरुवात गरेका बराहताल गाउँपालिका 5 रहेको सालघारी टोल र सुन्दुवारी टोलका साथै भेरीगङ्गाको कालीदमार, वीरेन्द्रनगरको फलाँटे र नयाँ गाउँमा होमस्टे सञ्चालनमा रहेका छन्। बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले होमस्टे सञ्चालनका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भएको छ। किराग नेपालका जिल्ला संयोजक मेघराज नेउपानेले संस्थाले गरेको सहयोगले मात्रै पर्याप्त नभएकोले होमस्टे सञ्चालनमा तथा व्यवस्थापनमा गाउँपालिकाले पनि अपनत्व लिनुपर्नेमा जोड दिनुभएको छ। तालिममा बर्दियाको डल्ला गाउँ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष परशुराम चौधरीले सहजीकरण गर्नुभएको थियो।
कार्यस्थलमा हुने यौनजन्य हिंसा रोक्नका लागि व्यक्ति स्वयं सचेत हुनुपर्नेमा सरकारवालाले जोड दिएका छन्। नेपाल कानुन आयोगले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण गर्ने कानुन सम्बन्धी व्यवस्था विषयक अन्तर्क्रियाका सहभागीले यस्तोमा जोड दिएका हुन्। नेपाल कानुन आयोगका उपाध्यक्ष भेषराज शर्माले यौन हिंसा निवारणका लागि बनेको ऐनले पर्याप्त नहुने भन्दै थप नियमावली र आचार संहिता जारी गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। उपाध्यक्ष शर्माले सरकारी क्षेत्रलाई लक्षित गर्दै बनाइएको यौन हिंसा निवारणका सम्बन्धी ऐन सबै क्षेत्रमा लागू हुने बताउनु भएको छ। उच्च अदालत सुर्खेतका कायम मुख्य न्यायाधीश टङ्क प्रसाद गुरुङले कार्यस्थलमा यौन हिंसा हुनै नदिने कुरामा सचेत हुनुपर्ने भन्दै यदि यौन हिंसा भइहालेमा कानुन अनुसार कारवाही गर्नुपर्नेमा जोड दिनुभएको छ। यस्तै सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले ऐन निर्माण भएर मात्रै हिंसा कम नहुने भन्दै सकारात्मक सोचको विकास हुनुपर्ने बताउनु भएको छ। महिला तथा बालबालिका कार्यालय सुर्खेतका प्रमुख जमुना पौडेलले कतिपय अवस्थामा यौनजन्य हिंसा हुँदा पनि महिलाहरू हिंसा सहेर बाँच्न बाध्य भएको बताउनुभयो। उहाँले यस्तो अवस्थामा पीडितहरूलाई मनोवैज्ञानिक परामर्श आवश्यक पर्नेमा जोड दिनु भएको छ। अन्तर्क्रियामा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।
मध्यपश्चिमका सुर्खेत, बाँके, जुम्लाका साथै सुदूरपश्चिमको अछाममा हावाटबाट विद्युत गर्न भन्दै परियोजना सुरु भएको छ। वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रले सुरुमा बाँकेको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन सुरु गरेको जनाएको छ। जिल्ला समन्वय समिति बाँकेका ऊर्जा इन्जिनियर रामबाबु यादवले सम्भाव्यता अध्ययनमा हावाको वेग र दिशा मापन गरिने र विद्युत उत्पादनको सम्भावना भए नभएको परीक्षण गरिने बताउनु भएको छ। हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको उहाँको भनाइ छ। वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रले खजुराको क्षेत्रीय कृषि तालिम केन्द्र परिसरमा 80 मिटर अग्लो टावर, 5 पङ्खा लगायतका उपकरण जडान गरिसकेको छ। अन्य उपकरण जडान गर्ने तयारीमा रहेको केन्द्रले जनाएको छ। वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रले एसियाली विकास ब्याङ्क एबिडीको सहयोगमा मध्य र सुदूरका विभिन्न 4 स्थानमा वायु ऊर्जा निकाल्ने प्रक्रियामा रहेको बताइएको छ। अछाम, सुर्खेत र जुम्लामा गरी 3 वायु सौर्य हाइब्रिड ग्रिडबाट 65 किलोवाट विद्युतका लागि आयोजना सुरु भएको पनि बताइएको छ।
भेरी खबरमा विदेशसँगै खेल खबर पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को छोटो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। बाँकेको राप्ती सोनारी गाउँपालिका साथ फत्तेपुरका बाढी पीडितलाई खाद्यान्न वितरण गरिएको छ। फत्तेपुरका 200 घर परिवारलाई नेपाल इक्रा एजुकेसन फाउन्डेसनले खाद्यान्न वितरण गरेको हो। चामल, तेल, चिनी, नुन लगायतका खाद्यान्न सामग्री बाढी पीडितलाई प्रदान गरिएको हो। संस्थाका अध्यक्ष शक्ति कुमार वंशाकारले राप्ती सोनारी गाउँपालिका साथका 200 घर परिवारलाई खाद्यान्न वितरण गरिएको बताउनु भएको छ। प्रति परिवार 25 केजी चामल, 5 केजी दाल, 5 केजी चिनी, 5 केजी तेल र 2 नुन प्रदान गरिएको छ। 200 घर परिवारलाई 6,57,400 रुपियाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिएको हो।
नेकपा माओवादी केन्द्रले 4 बागी उम्मेद्वार सहित 10 कारवाही गरेको जनाएको छ। आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि हुम्ला र सल्यानबाट बागी उम्मेद्वार र 3 प्रस्तावक समर्थक 10 सदस्यता खारेज गरेको अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ।
अन्तर्राष्ट्रिय विज्ञान दिवसका अवसरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसले आज कार्यशाला गोष्ठी गर्ने भएको छ। हरेक वर्ष नोभेम्बर 10 मनाइने अन्तर्राष्ट्रिय विज्ञान दिवसका अवसरमा केन्द्रीय क्याम्पसमा अन्तर्क्रिया तथा कार्यशाला गोष्ठीको आयोजना गर्न लागि हो। साइन्स फर ग्लोबल अन्डरस्ट्यान्डिङ भन्ने मूल नाराको साथ मनाइने दिवसका अवसरमा विज्ञान प्रविधिको विकासका सन्दर्भमा छलफल हुने भएको छ। यस्तै आगोलाग्दा नियन्त्रण गर्ने उपाय, प्लास्टिकबाट इन्धन निकाल्ने उपायका बारेमा विज्ञान तथा प्रविधिको प्रदर्शनी हुने मध्यपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसका प्रमुख कृष्ण प्रसाद चपाईले जानकारी दिनुभएको छ।
भारतको सीमा सडकका कारण नेपालीको खाद्य अधिकार हनन भएको नेपालका खाद्य अधिकार कर्मीले निष्कर्ष निकालेका छन्। नेपालगञ्जमा भएको भेलापका सहभागीले खाद्य अधिकार कर्मीले यस्तो निष्कर्ष निकालेका हुन्। 5 देशको खाद्य अधिकारको संयुक्त अनुगमनपछि गरिएको कार्यक्रममा खास गरी भारतका कारण नेपालीको खाद्य अधिकार हनन भएको भन्दै खाद्य अधिकार कर्मीबाट निष्कर्ष निस्किएको खाद्य अधिकार कर्मी सत्य तोयनको भनाइ छ। भारतद्वारा निर्माणाधीन 1,751 किलोमिटर सीमा सडकले लाखौँ हेक्टर जमिन डुबाउन पर्ने र त्यसले खाद्य उत्पादनमा कमी ल्याउने उनीहरूको तर्क छ।
समुदायमा आधारित नवजात शिशु तथा बालरोग व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम कैलालीको लम्किचुहाको चुहामा सम्पन्न भएको छ। चुहा स्वास्थ्य चौकीको आयोजनामा भएको कार्यक्रममा त्यस क्षेत्रका सरकारवालाको उपस्थिति रहेको थियो। चुहा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडा नम्बर 10 वडा अध्यक्ष हर्कबहादुर कठरियाको सभापतित्वमा भएको कार्यक्रममा सहभागीलाई स्वास्थ्य इन्चार्ज मणिरूप नेउपानेले प्रशिक्षण दिनुभएको हो।
भेरी खबरमा अब केही विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या चाँडै समाधान गर्न चीनलाई आग्रह गर्नुभएको छ। चीन भ्रमणमा रहनुभएका राष्ट्रपति ट्रम्पले चिनिया राष्ट्रपति शी जिनपिङलाई उत्तर कोरियाको समस्या चाँडै समाधान गर्ने उपायका लागि आग्रह गर्नुभएको हो। ट्रम्पले उत्तर कोरियाले आणविक सङ्कट चाँडै झन चर्काउँदै लगेको भन्दै यसको समाधानको बाटो पनि चाँडै खोज्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले उत्तर कोरियालाई एक्लो बनाउन विश्वका सबै देशलाई आग्रह पनि गर्नुभएको छ। उत्तर कोरियाले विश्वमा मानवीय सभ्यता र शान्तिमाथि नै धावा बोलिरहेको भन्दै ट्रम्पले उसलाई साथ नदिन पनि चीनसँग आग्रह गर्नुभएको छ।
अमेरिकाले आफ्नो नागरिकलाई क्युबाका विषयमा नयाँ प्रतिबन्ध लगाएको छ। अमेरिकी सरकारले क्युबाका सरकारी कार्यालय वा संस्थासँग कुनै पनि किसिमका व्यापार गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो। यसमा सरकारबाट सञ्चालित होटल र पसल पनि समेटिएका छन्। अमेरिकी सरकारले नयाँ नियमपछि अमेरिकी नागरिकले क्युबाका 180 सरकारी र सैन्य स्वामित्व भएका कम्पनीसँग व्यापार गर्न पाउने छैन। यो प्रतिबन्धपछि अब अमेरिकी नागरिक पर्यटकको रूपमा मात्र क्युबामा जान सक्नेछन्। अमेरिकी सरकारले लिएको नयाँ कदमलाई पूर्व राष्ट्रपति बराक ओबामाले क्युबासँगको सम्बन्ध विस्तार गर्ने नीति फिर्ता गर्ने उद्देश्य भएको बताइएको छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाका विषयमा ओबामा प्रशासनले लिएको नीति समाप्त गर्ने घोषणा गर्नुभएको थियो।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। युएई विरुद्ध अर्को महिना हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमटा, कप्तान पारस खट्का र आइसिसीका प्रतिनिधि अनिमोल इस्लामको 3 सदस्यीय छनौट समितिले 28 खेलाडीलाई प्रशिक्षणमा राखेको हो। 28 मध्ये अहिले 26 खेलाडीको नाम सार्वजनिक गरेको छ। मलेसियामा सुरु हुने 19 वर्ष मुनिको आइसिसी एसिया कप उत्कृष्ट प्रदर्शन गर्ने दुई खेलाडीलाई पनि प्रशिक्षणमा समावेश गरिने भएको छ। विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन 2 घटुवा भइसकेको नेपाल र युएई बीच मङ्सिर 20-22 गते अबुधाबीको शेख जायद मैदानमा खेल हुने भएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मङ्सिर 10 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फको मतपत्रको नमुना सार्वजनिक। मनाङ र मुस्ताङको मतपत्रमा जम्मा 2 मात्र चुनाव चिन्ह।
मतदाता शिक्षा प्रभावकारी हुनेमा शङ्का रहेको प्रमुख निर्वाचन आयुक्तको भनाई। आचार संहिता विपरीतका गतिविधि रोकथाम गर्न प्रभावकारी काम गर्न आग्रह।
चीनलाई उत्तर कोरियाली समस्या समाधान गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। क्युबाका विषयमा अमेरिकी नागरिकले नयाँ प्रतिबन्ध।
र आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु। हवस् त, अहिले बिहान 8 भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाही पनि बिदा हुन्छौँ। नमस्कार।